आज हम आते हैं ताकि अपने मुल्क पर अपनी जान कुर्बान करें। एक दिन जरूर आएगा जब हम मुत्तहिद हो जाएंगे। अब हम थक चुके हैं।
आज हम थक गए हैं, हम सब थक चुके हैं। एवरी कोस्ट के सब बाशिंदे थक चुके हैं। फ्रांस ने किस कदर गलती की है, अब हम खुदा के लुत्फ और करम से जरूर कामयाब होंगे।
हथेली से चांद को नहीं छुपाया जा सकता। ये वो काम है जो फ्रांस मुद्दतों से अंजाम दे रहा है। अब हम जहनी तौर पर मुत्तहिद हो चुके हैं। हम छोटे से कुलाड़ी हैं जो फ्रांस के हाथों को काट देगा।
क्यों? आइवरी कोस्ट ओकियानोस अथलस के किनारे पर अफ्रीका के मगरिब में वाक़ है। इसके मगरिब में गिनी, कुनाकरी और लाइबेरिया, मशरिक में घाना और शुमाल में बुर्किना फासो और माली वाक़ हैं। मजाहिब और अकवाम के लिहाज से आइवरी कोस्ट में एक अजीब तनव है। बहुत से मजाहिब और अकवाम के बावजूद लोग आपस में मिलजुल कर जिंदगी गुजारते हैं। 18 मिलियन की आबादी में 60 के करीब मुख्तलिफ अकवाम और कबाइल रहते हैं। आइवरी कोस्ट की निसफ आबादी मुसलमानों, 20% ईसाइयों और बाकी एनिमिस्टों और दीगर मकामी कबाइल और अकलियतों पर मुश्तमिल है। आइवरी कोस्ट 7 अगस्त सन 1960 में फ्रांस से आज़ाद हुआ। आज़ादी के बाद से लेकर 1993 तक फ्लैक्स होनोए बोइनी इस मुल्क के सदर रहे हैं। बरेआज़म अफ्रीका के दीगर इलाकों और ममालिक की तरह आइवरी कोस्ट पर भी साम्राज्य और इस्तेमार के माजी के जख्मों के निशान बाकी हैं। आइवरी कोस्ट की मईशत पर अब भी गुलामी और फ्रांस के इस्तेमार के दौर के असरात महसूस किए जा सकते हैं। आज भी गुर्बत, भूख और इक्तिसादी मुश्किलात इस मुल्क के अक्सर इलाकों में बासानी मुशाहिदा की जा सकती हैं। आइवरी कोस्ट का सदर आवाम के वोटों से मुंतखब होता है। 1990 से इस मुल्क में कई जमाती सियासी निज़ाम वजूद में आया। इंतजामी लिहाज से आइवरी कोस्ट 19 सूबों और 58 डिपार्टमेंटों में तकसीम किया गया है। हर डिपार्टमेंट में चंद डिवीजन या कमिश्नरियां हैं।
हम कॉफी और कोको के मुल्क आइवरी कोस्ट में हैं। ये मुल्क आजकल एक फौजी और सियासी बुहरान में मुब्तला है। ये मुल्क इस्तेमार से आज़ादी के बाद ही फ्रांस का एक हिस्सा समझा जाता था। फ्रांस ने हमारे पहले सदर होफोए बोइनी को एक फौजी मुआहदे में पाबंद किया था। इस दिफाई मुआहदे की वजह से आइवरी कोस्ट फ्रांस की जाती मिल्कियत बन गया। इसी बिना पर फ्रांस इस मुल्क की कौमी दौलत, मसलन कॉफ़ी, कोको और तेल का मालिक मुख्तार बन गया। मस्कूरा मुआहदे की रोशनी में आइवरी कोस्ट की तमाम पैदावार और कौमी दौलत का असल मालिक फ्रांस बन गया और उन लोगों ने हम पर दबाव शुरू कर दिया।
Tout ce qui a de l'importance est propriété française.
L'huile de palme,
Ivory Coast qui اہم زرعی پیداوار ہیں. ان میں سے بعض اجناس یورپی اور ایشیائی منڈی میں برآمد کی جاتی ہیں. آئیوری کوسٹ میں دو اہم بندرگاہوں ابیجان اور سینٹ پیڈرو کی موجودگی نیز سمندری راستے سے سامان درآمد اور برآمد کرنے کے لیے اہم اقتصادی امکانات کی موجودگی، اسی طرح مواصلات کا اچھا نظام، سڑکوں کی فراہمی، بجلی اور ٹیلی فون کی سہولت، اس کے ساتھ ساتھ بین الاقوامی بینکوں کی موجودگی نے اس ملک کو اقتصادی حوالے سے 80 اور 90 کے عشرے میں مغربی افریقہ کے اہم اقتصادی ملکوں کے صف میں لا کھڑا کیا.
Actuellement, la Côte d'Ivoire en
produisant آئیوری کوسٹ کی اس وقت 1.2 ٹن کوکو اور 600 ٹن کافی کی سالانہ پیداوار ہے. کافی کی پیداوار کے حوالے سے آئیوری کوسٹ دنیا میں 4th نمبر پر ہے. آئیوری کوسٹ کی ملک کی درآمد میں 35% کوکو ہے اور ملک کی آبادی کے 50 لاکھ افراد براہ راست یا بالواسطہ اس صنعت سے وابستہ ہیں. آئیوری کوسٹ میں 2.5 ملین ہیکٹر پر کوکو کی کاشت انجام دی جاتی ہے. 2000 کے بحران سے پہلے آئیوری کوسٹ مغربی افریقہ کا اہم اقتصادی ملک تھا، جس میں اقتصادی ترقی تیزی سے آگے بڑھ رہی تھی اور اسے علاقے میں ایک مستحکم ملک تصور کیا جاتا تھا.
آئیوری کوسٹ ایران کے مقابلے میں ایک چھوٹا ملک ہے. یہ ملک سن 2000 سے پہلے مغربی افریقہ کے سرکردہ ممالک میں شامل تھا اور اس نے اس علاقے کے دیگر ممالک کو اپنے ارد گرد جمع کیا ہوا تھا. آئیوری کوسٹ ایران کے مقابلے میں ایک چھوٹا ملک ہے. یہ ملک سن 2000 سے پہلے مغربی افریقہ کے سرکردہ ممالک میں شامل تھا اور اس نے اس علاقے کے دیگر ممالک کو اپنے ارد گرد جمع کیا ہوا تھا. آئیوری کوسٹ علاقے کا اہم مؤثر اور علاقائی اقتصاد کو حرکت دینے والا ملک ہے، لیکن بدقسمتی سے 2002 میں یہ ملک ایک سیاسی بحران کا شکار ہو گیا. باغیوں نے اس ملک پر حملہ کر دیا اور 5 سال تک ملک کے شمالی علاقے پر قابض رہے. اس بحران نے آئیوری کوسٹ کے علاوہ ارد گرد کے علاقائی ممالک پر بھی منفی اثرات مرتب کیے ہیں.
آئیوری کوسٹ کے گزشتہ ایک عشرے، بالخصوص 2002 سے لے کر 2007 کے بحران کا اگر باریک بینی سے تجزیہ کیا جائے تو یہ بات واضح ہوتی ہے کہ فرانس ایک روایتی استعمار کی حیثیت سے اب بھی اس ملک کی ترقی کو نہیں دیکھ سکتا اور اس کی کوشش ہے کہ اس ملک کی قومی دولت، اس ملک کے عوام اور ملک کے فلاح و بہبود پر خرچ نہ ہو. فرانس اب بھی آئیوری کوسٹ میں مختلف داخلی بحران پیدا کر کے اور نفسیاتی جنگ چھیڑ کر اس خطے میں اپنے مفادات کے تحفظ کے لیے کوشاں ہے.
آج جنگ اختتام پذیر ہو گئی ہے. آج ہم وسی سے یو آ کے اور وہاں سے دیگر علاقوں میں بآسانی آ جا سکتے ہیں۔ اگر ہم تھوڑا پیچھے جائیں اور صورتحال کا باریک بینی سے جائزہ لیں تو اس نتیجے پر پہنچتے ہیں کہ ہمیں بہت زیادہ نقصان ہوا ہے۔ ان نقصانات کی وجہ جنہوں نے آئیوری کوسٹ کے چہرے کو مسخ کرنے کی کوشش کی۔ ایک مثال عرض کرنا چاہتا ہوں، آئیوری کوسٹ کے صدر ویسی کے علاقے میں تقریر کے لیے گئے تو فرانس کے اعلی کاروں نے ایک اجتماعی قبر یوپوکون میں دریافت کی اور تاثر یہ دیا کہ یہ اجتماعی قبر میں موجود افراد کو قتل کرنے میں آئیوری کوسٹ کے صدر کا ہاتھ ہے۔
دنیا کی تمام اقوام کو بتانا ہوگا کہ آئیوری کوسٹ میں قتل عام کیا گیا، لیکن دوسری طرف اجتماعی قبروں کو دکھا کر یہ تاثر دیا جا رہا ہے کہ آئیوری کوسٹ کے عوام اور صدر اس طرح کے قتل عام کے ذمہ دار ہیں، لیکن وہ اپنے مقصد میں کامیاب نہیں ہو سکیں گے۔
انیس سو ترانوے میں ہوفو بوئنی کے مرنے کے بعد آئیوری کوسٹ کے آئین کے تحت ہنری کونن، جو اس وقت پارلیمنٹ کے سپیکر تھے، ملک کے صدر بنے۔ انہوں نے 24 اکتوبر سن 1995 میں منتخب صدر کی حیثیت سے حلف اٹھایا۔ چار سال بعد یعنی 24 دسمبر سن 1999 میں فوجیوں نے اپنی تنخواہوں کی عدم ادائیگی کے بہانے بغاوت کی اور یوں آئیوری کوسٹ کی فوج کے سربراہ جنرل رابرٹ گی نے پارلیمنٹ کو توڑ کر ہنری کونن بدیے کو صدارت کے عہدے سے برطرف کر دیا۔ 4 جنوری سن 2002 میں اس نے اپنے آپ کو عبوری صدر اور وزارت دفاع کے سربراہ کے طور پر متعارف کرایا۔ صدارتی انتخابات کے بعد 24 اکتوبر سن 2002 میں آئیوری کوسٹ کی جماعت عوامی محاذ کامیاب ہو گئی اور اس کے امیدوار لوران باگبو صدر منتخب ہو گئے۔ انہوں نے صدر کا عہدہ سنبھالتے ہی پہلا حکم یہ جاری کیا کہ فرانس سمیت تمام ممالک کے ساتھ کیے گئے معاہدوں پر نظر ثانی کی جائے۔ حکومت نے سرکاری طور پر اعلان کیا کہ فرانس کی ڈکٹیشن پر حکومت نہیں چلائی جائے گی۔
آئیوری کوسٹ کی جنگ شروع ہو گئی ہے۔ چونکہ انہوں نے فرانس کے احکامات ماننے سے انکار کر دیا تھا۔ حقیقت یہ ہے کہ ہم آزادی اور خود مختاری چاہتے ہیں۔ 1960 کی آزادی حقیقی آزادی نہ تھی۔ دنیا میں کوکو برآمد کرنے والا ملک ہمارا ملک ہے۔ ہم کافی اور تیل ایکسپورٹ کرنے والا ملک ہیں۔ ہماری برآمدات کی آمدنی ہم تک نہیں پہنچتی، بلکہ اس کا 70% فرانسیسیوں کے جیب میں چلا جاتا ہے۔ ہم اس کو قبول نہیں کریں گے۔
فرانسیسیوں نے آئیوری کوسٹ میں آنے والی اس سیاسی تبدیلی اور حکومت کے باغیانہ رویے کو دیکھ کر اسی طرح امریکہ اور دوسرے ممالک کی مداخلتوں اور اثر و نفوذ کو روکنے کے لیے ایک منصوبہ بنایا، جس کو انجام دینے والے آئیوری کوسٹ کے اعلی فوجی افسران اور فرانس کے زیر اثر بورکینا فاسو ملک کے میرین فوجی تھے۔
فرانس نے جب یہ دیکھا کہ اب وہ آئیوری کوسٹ کی تیل اور کوکو کی پیداوار سے محروم ہو گیا ہے تو اس نے ایک خطرناک منصوبہ بنایا۔ فرانس نے پہلے قدم کے طور پر 2002 میں ایک فوجی حملے کا پلان ترتیب دیا۔ پروگرام کے مطابق آئیوری کوسٹ کے ایک فوجی نے حکومت کے خلاف بغاوت کا اعلان کر دیا۔ تاہم یہ بحران آئیوری کوسٹ کے عوام اور فوج میں زیادہ مؤثر نہیں ہوا اور ان کے درمیان کشیدگی کا باعث نہ بن سکا۔
une mutinerie des militaires ivoiriens, une affaire ivoiro-ivoirienne, il n'en était rien.
Le 19 septembre 2000,
19 सितंबर सन 2000 में आइवरी कोस्ट में फौजी बगावत शुरू हुई। इन बागियों ने मुल्क के जनूबी शहरों बुवाके और कोरोगो की तरफ पेशकदमी करके मुल्क को दो इलाकों यानी शुमाल और जनूब में तकसीम कर दिया। इस तकसीम के नतीजे में मुल्क भर में कबाइली और मजहबी झड़पों और बाहमी जंग का खौफ बढ़ गया। इस खौफ व हिरास और जंग के इम्कान ने मुल्की इक्तसाद पर इंतहाई मनफी असरात मुरतब किए और बहुत सा मुल्की सरमाया दूसरे अफ्रीकी ममालिक बिलखसूस सेनेगाल की तरफ मुंतकिल हो गया।
फ्रांस के तमाम जराए इबलाग बिलखसूस टीवी 5 और RFE ने आइवरी कोस्ट में कशीदगी और जंगी सूरत हाल को इस तरह नुमाया कर दिया कि गोया पूरे मुल्क में जंग हो रही है, हालांकि ऐसा न था।
ज़राए इब्लाग ने न सिर्फ मुसलमानों और ईसाइयों के दरमियान मजहबी इख्तलाफात को हवा दी बल्कि आइवरी कोस्ट के अंदर कौमी और कबाइली कशीदगी बढ़ाने के लिए भी शदीद प्रोपेगंडे किए। इसी तरह दुनिया पर यह भी साबित करने की कोशिश की कि आइवरी कोस्ट के अवाम दूसरे मुल्कों के खिलाफ हैं।
आइवरी कोस्ट का बहरान दाखली झड़पों का नतीजा न था।
उस जमाने में बाज अनासिर ने मसाजिद और कलीसाओं पर हमला करके इस साजिश को जारी रखने की कोशिश की। इख्तलाफात की आग भड़काने के लिए की जाने वाली इन तमाम साजिशों के बावजूद आइवरी कोस्ट के बुजुर्गान का ये कहना है कि आइवरी कोस्ट के अवाम इन तमाम साजिशों के बावजूद इत्तेहाद, वहदत और बाहमी ताउन की फजा में जिंदगी गुजार रहे हैं।
आइवरी कोस्ट में मजहबी जंग हरगिज नहीं है। आइवरी कोस्ट में दीन इस्लाम तमाम अदियान को बर्दाश्त करता है।
इस मुल्क में मुसलमानों और ईसाइयों के दरमियान कभी जंग नहीं हुई, इसी तरह एमिनिस्टों के साथ भी। मेरे ख्याल में हर कोई अपने अपने दीनों मजहब पर अमल कर सकता है। इस्लाम हमें दूसरों से मोहब्बत, इस्लामी स्कूलों के दरमियान उल्फत और तमाम अदियान के साथ मेहर व मोहब्बत से पेश आने की तलकीन करता है।
जी हाँ, बाज ने ये कोशिश की इस बहरान को मजहबी और कबाइली बहरान की हैसियत से मुतारिफ कराएं। इन बातों ने हमें यहाँ पर सख्त हैरान कर दिया। यहाँ पर हमारे शिमाल के इलाके में रहने वाले भाई हैं जो जुनूब वालों के साथ मिलकर काम करते हैं। शिमाल वालों और जुनूब वालों के दरमियान किसी किस्म की कशीदगी मौजूद नहीं है। हम एक ही मस्जिद और एक ही कलीसा में जाते हैं और हम सब मिलकर काम करते हैं यहाँ पर। मेरा ख्याल है जब ऐसा है तो क्या इख्तलाफात की खबरें आती रहती हैं, क्या हमें इन खबरों से अफसोस नहीं होगा? हमें बहुत अफसोस होता है इस किस्म की खबरें सुनकर।
उन्नीस सौ नब्बे में जब मुल्क में कसीरुल जमाती निज़ाम का ऐलान हुआ तो आवाम को ताज़ा तरीन सूरत हाल से आगाह करने और हालात का सही तज़िया आवाम तक पहुँचाने के लिए आइवरी कोस्ट के नौजवानों के ग्रोह ने कार्नर मीटिंग और जलसों का सिलसिला शुरू किया। इन नौजवानों ने अपने काम का आगाज अभिजान के इलाके सूरबन में किया और आहिस्ता आहिस्ता दूसरे इलाकों में भी रायामा की आगाही का सिलसिला आगे बढ़ाया। लॉरेन बागबू के इक्तदार में आने और फ्रांस के ज़राए इब्लाग के प्रोपेगंडों को बेअसर करने के बाद सूरबन में एक वाज़े तब्दीली आई। इसके बाद लॉरेन बागबू के हामियों मुहिब्बा वतन नौजवानों ने अपनी इनकलाबी और आतशी तकरीर से फ्रांस के किरदार पर सख्त तनकीद शुरू कर दी اور اپنی تندو تیز تقریروں میں افریقہ کے بارے میں اقوام متحدہ اور یورپ کے کردار کو بھی تنقید کا ہدف بنایا۔ نوجوانوں نے اپنی سرگرمیوں سے نہ صرف آزادی اور خود مختاری کے حقیقی تصور کو اجاگر کیا بلکہ آئیوری کوسٹ کے عوام میں انقلابی جوش و جذبہ اور فرانس کے سامراجی رویے کے خلاف نفرت کے احساسات اور جذبات کو بھی زندہ رکھنے کی کوشش کی۔
آئیوری کوسٹ کی جنگ شروع ہو گئی ہے
چونکہ انہوں نے فرانس کے احکامات ماننے سے انکار کر دیا تھا۔ حقیقت یہ ہے کہ ہم آزادی اور خود مختاری چاہتے ہیں۔ 1960 کی آزادی حقیقی آزادی نہ تھی۔
دنیا میں کوکو برآمد کرنے والا ملک ہمارا ملک ہے۔
ہم کافی اور تیل ایکسپورٹ کرنے والا ملک ہیں۔ ہماری برآمدات کی آمدنی ہم تک نہیں پہنچتی، بلکہ اس کا 70% فرانسیسیوں کے جیب میں چلا جاتا ہے۔ ہم اس کو قبول نہیں کریں گے۔
فرانس کا یہ خیال تھا کہ وہ جو چاہتا ہے اسے بیک وقت انجام دینا چاہیے۔
15 اکتوبر 2004 میں جب باغیوں کے ساتھ غیر مسلح ہونے کے حوالے سے مذاکرات ناکام ہوئے تو آئیوری کوسٹ میں دوبارہ کشیدگی شروع ہو گئی۔ حکومت نے بوا شہر کے علاقوں میں باغیوں کے ٹھکانوں پر بمباری کی۔ 6 نومبر 2004 میں حکومت کی طرف سے کی گئی بمباری کے نتیجے میں وہاں موجود فرانس کی افواج کے ٹھکانے بھی حملوں کا نشانہ بنے۔ ان حملوں میں فرانس کے 9 فوجی ہلاک اور 34 زخمی ہوئے۔